नमस्कार, म पीटी लोप्चन
अनि म रुबिना श्रेष्ठ।
कार्यक्रम पानी र सरसफाईको 176 अंकमा तपाईलाई स्वागत छ।
यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ।
कार्यक्रम पानी र सरसफाई वास अलायन्स नेपालको आर्थिक सहयोग र बीएसपी नेपाल वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्ड सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेड क्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो।
कार्यक्रममा हामी सुरक्षित खानेपानी, दिगो सरसफाई र स्वच्छतासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्छौं। सुरक्षित खानेपानी र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गर्नु यो कार्यक्रमको उद्देश्य हो।
सरकारले सबै नेपालीलाई आधारभूत स्तरको सरसफाई सुविधा पुर्याउने समय सीमा सकिन 1 वर्ष मात्र बाँकी छ। नेपालले सरसफाईमा गरेको प्रगति अरू राष्ट्रका लागि समेत नमूना योग्य भए पनि अहिलेकै गतिले लक्ष्य प्राप्त गर्न असम्भव देखिएको छ।
5 वर्षमा 25% भन्नु 5% प्रति वर्षको हारारी हो, तर यो वर्ष हामीले 12-13% थप वृद्धि गर्नुपर्नेछ र त्यो 12-13% भनेको सबभन्दा गाह्रो 12-13%।
चर्पी भएर मात्र शहरी सरसफाई हुँदैन। दिशाजन्य लेदो, फोहोर पानी र ठोस फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्छ। यसका लागि निजी क्षेत्र, सरकारी निकाय र समुदायको संयुक्त प्रयास आवश्यक छ।
निजी कम्पनीले नै जुन चाहिँ घर घरबाट फोहोर उठाएपछि र नगरपालिकाले शुल्क पनि तोकिदिया छ, त्यो शुल्क पनि उठाउँछ र त्यसको 20% फेरि नगरपालिकाले दिन्छ।
तर यी सामग्रीहरू प्रस्तुत गर्नु अघि सुरुमा पानी र सरसफाई गतिविधि।
खानेपानी र सरसफाई गतिविधि।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकामा खानेपानीको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएल, उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, गृह सचिव, भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखलाई बोलाएर खानेपानी व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री दाहालले सर्वसाधारणलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने गरी तत्काल काम शुरू गर्न पनि निर्देशन दिनुभयो। काठमाडौँ उपत्यकामा खानेपानी अभाव भन्दा पनि भएको पानीलाई सही रूपमा व्यवस्थापन नगर्दा समस्या भएकाले यसको समाधान गर्न उहाँले निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले खानेपानीको बक्यौता उठाउने अभियान शुरू गर्न पनि निर्देशन दिनुभयो। खानेपानीको चुहावट रोकेर समानुपातिक वितरण गरी खानेपानीको व्यवस्थापन गर्न निर्देशन पाएको केयूकेएलका महाप्रबन्धक महेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले काठमाडौँमा 30-40% खानेपानीको चुहावट भइरहेको छ। काठमाडौँमा अहिले दैनिक 40 करोड़ लिटर पानीको माग भए पनि 10 करोड़ लिटर मात्र आपूर्ति भइरहेको केयूकेएलले जनाएको छ। केयूकेएलको अहिलेसम्मको खानेपानी महसुल बक्यौता 1 अर्ब 52 करोड़ रूपियाँ पुगेको छ। सल्यानको कुविन्डे दह 4 माथिल्लो ज्यामिरेका 60 घर परिवार एउटै कुवाको पानीमा निर्भर रहन बाध्य छन्। कुवाको पानी समेत सुक्दै गएपछि उनीहरूको निद्रा समेत खोसिएको छ। गाउँको वरिपरि कुवा बाहेक अन्य कुनै स्रोत नहुँदा बस्ती नै संकटमा पर्न थालेको छ। मानिसले नै पानी नपाएपछि पशुपन्छी पनि तिर्खाएर मर्नुपर्ने अवस्था आएको ज्यामिरेका रामबहादुर ऐरीले बताउनुभयो। गाउँमा पानी अभावसँगै स्थानीयवासी बसाई सर्न थालेका छन्। कुपिन्डेका रमेश विकका अनुसार यो गाउँबाट अहिलेसम्म 7 घर बसाई सरेर गइसकेका छन्। पानीकै लागि एकजनाको दैनिकी कुवामै बित्ने गरेको र बिहान 3 बजेदेखि लाइन लाग्दा पनि पालो नपाइने सुन्तली ऐरीले बताउनुभयो। चक्रपथभित्रका केही ठाउँमा मेलम्चीको खानेपानी वितरणका लागि तत्काल नयाँ सञ्जाल नबन्ने भएको छ। बजेट अभावमा पाइपलाइन बिछाउन समस्या भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। चक्रपथभित्रका महाराजगंज, सामाखुशी, स्वयम्भू क्षेत्र र चक्रपथ बाहिरका जोरपाटी, तीनचुले, बौद्ध, आरोबारी, सरस्वतीनगर, कपन, सुकेधारा, गल्फुटार लगायत क्षेत्रमा खानेपानी पाइपलाइन तथा वितरण प्रणालीको अहिलेसम्म कुनै तयारी गरिएको छैन। 2074 असोजभित्रै काठमाडौँवासीलाई मेलम्चीको पानी वितरण गर्ने लक्ष्यका साथ धमाधम पाइपलाइन बिछ्याउने काम भइरहेको छ। चक्रपथभित्र र बाहिरका केही ठाउँमा भनी तत्कालै नयाँ वितरण प्रणाली जडान गर्न नसक्ने आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालले बताउनु भएको खबर नागरिक दैनिकले छापेको छ। नयाँ वितरण प्रणाली नबनेका क्षेत्रमा पुरानै वितरण प्रणाली मार्फत घर घरमा खानेपानी पुर्याइने लक्ष्य राखेको प्रवक्ता ढकालले बताउनुभयो। काठमाडौँ उपत्यकामा 35,000 घरधुरीमा धारा जडान गरिसकिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। आउँदो असारसम्म 86,000 घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य रहेको छ। काठमाडौँ उपत्यकामा अहिलेसम्म 470 किलोमिटर पाइपलाइन बिछ्याइसकेको निर्देशनालयले जनाएको छ।
यी त भए पानी र सरसफाई गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल।
सरकारले सबै नेपालीलाई आधारभूत स्तरको सरसफाई सुविधा पुर्याउने समय सीमा सकिन एक वर्ष मात्र बाँकी छ। सरसफाई गुरू योजना 2068 सन् 2017 सबै नेपालीलाई आधारभूत तहको खानेपानी र सरसफाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। अहिलेसम्म 87% नेपालीमा सरसफाई सुविधा पुगेको छ।
बाँकी 13% एक वर्षभित्र सरसफाई सुविधा पुर्याउन सकेमा मात्र सरकारले राखेको लक्ष्य पूरा हुनेछ। अधिकांश शहरी क्षेत्र र अव्यवस्थित बसोबास रहेको ठाउँमा सरसफाई पुर्याउन निकै कठिन छ। यसै सन्दर्भमा हामीले अहिलेको सरसफाईको अवस्था, शहरी सरसफाईको चुनौती, अवसर र प्रविधिका विषयमा युएन ह्याबिटेटका दक्षिण एसिया सल्लाहकार भूषण तुलाधरसँग कुराकानी गरेका छौं।
सबै नेपालीको घरमा आधारभूत तहको सरसफाई सुविधा पुर्याउने सरकारको लक्ष्यको अब एक वर्ष मात्र बाँकी छ। अहिलेसम्मको यो सरसफाईको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
अहिलेसम्मको प्रगति राम्रो छ, तर यतिले पुग्दैन। किन भन्दाखेरि, यदि हामीले गत 5 वर्षको प्रगति हेर्ने हो भने, भनौँ न, सन् 2011 जब जनगणना भएको थियो त्यति बेला 62% घरमा चर्पी थियो। अहिले आएर त्यो संख्या बढेर 87% पुगेका छ। भन्नुको अर्थ, 5 वर्षमा के भयो भन्दाखेरि 25% वृद्धि भयो। 5 वर्षमा 25% भन्नु 5% प्रति वर्षको हारारी हो। तर यो वर्ष हामीले 12-13% थप वृद्धि गर्नुपर्नेछ, र त्यो 12-13% भनेको सबभन्दा गाह्रो 12-13% हो। त्यसैले यदि हामीले लक्ष्य भेटाउने हो भने पहिलाको भन्दा दोब्बर काम गर्नु छ। गर्न नसक्ने होइन, तर त्यो गरे भने त्यो लक्ष्य हासिल गर्न सकिन्छ होला। तर पनि त्यहाँ चुनौतीहरू धेरै छन्, विशेष गरिकन तराईमा एउटा ठूलै चुनौती छ, किनभने तराईमा अहिले पनि सरसफाईको कभरेज निकै कम छ। हुन त एक दुईवटा जिल्लाहरूमा निकै राम्रो प्रगति भएको छ, त्यसै गरिकन यो भूकम्प पीडित ठाउँहरूमा पनि चुनौती त छँदैछ। र तेस्रो भनेको शहरी क्षेत्रमा चुनौतीहरू छन्। किन भन्दाखेरि, ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्र अलिक पछि परिरहेछ तपाईँको सरसफाईको दृष्टिकोणले हेर्दाखेरि, किनभने त्यहाँ चुनौतीहरू धेरै छन्, गर्नुपर्ने कामहरू धेरै छन्। त्यसैले त्यहाँनिर चाहिँ हामीले फोकस गर्नुपर्ने भएको छ।
शहरी सरसफाईकै कुरा यहाँले गर्नुभयो, शहरी सरसफाईमा चाहिँ गाउँको तुलनामा के कस्ता चुनौती आइपर्छन्, र शहरी सरसफाई भन्ने बित्तिकै सरसफाईको कुन कुन पक्ष जोडिन्छ यसमा?
शहरी सरसफाई भन्दाखेरि हामी सर्वप्रथम त हामी चर्पीहरूको पनि कुरा गर्छौँ। नर्मली हामीले सरसफाईको एउटा मुख्य के अरे इन्डिकेटर हामीले चर्पीको लागि युज गरिरहेको छौँ, होइन? शहरी क्षेत्रमा चर्पीहरूको संख्या नभए होइन, ग्रामीण क्षेत्रभन्दा बढी छ, र शहरी क्षेत्रमा चर्पी बनाउने सक्ने परिवारहरू पनि छन्। तर पनि शहरी क्षेत्र भनेको गाउँ जस्तो एकनासको हुँदैन, त्यहाँ विभिन्न खालका मान्छेहरू आउँछन्। मान्छेहरू आउने जाने गरिरहेका हुन्छन्, सुकुम्बासी बस्तीहरू हुन्छन्, शहरी गरिबहरू हुन्छन्। त्यसैले शहरी क्षेत्रमा चर्पीहरूको संख्या 90%, 91%, 95% होला, तर त्यसलाई 100% पुर्याउनलाई ठुलो चुनौती छ। एक त्यसैले हामीले के पनि देख्छौँ, अहिले पनि तपाईँले कतिवटा सहरहरू खुला दिशामुक्त भए भनेर हेर्ने हो भने, र कतिवटा गाविसहरू खुला दिशामुक्त भयो भनेर हेर्ने हो भने, अहिलेको तथ्याङ्कले के भन्छ भने, नेपालका गाविसहरू मध्येमा करिब 74-75% गाविस खुला दिशामुक्त भए। तर सहरहरूको, नगरपालिकाहरूको हेर्ने हो भने जम्मा 56-57% मात्रै खुला दिशामुक्त भएका छन्, सहरहरू अलिक पछि पर्छन्। अहिले खुला दिशामुक्त जिल्ला भएका जिल्लाहरू हेर्ने हो भने त्यहाँ पनि अक्सर के हुन्छ, लास्टमा खुला दिशामुक्त घोषणा हुने भनेको त्यो त्यहाँको नगरपालिका, जिल्लाको सदरमुकाम इत्यादि हुन्छ। त्यसैले त्यो चुनौतीपूर्ण छ। किन भन्दाखेरि, एक त्यसको प्राविधिक पक्ष, सहरमा कुनै कुनै ठाउँमा चर्पी बनाउनै गाह्रो छ, चर्पी बनाइहाल्यो भने पनि त्यसको सेप्टिक ट्याङ्कहरू बनाउनु गाह्रो छ। दोस्रो भनेको त्यसको चाहिँ सामाजिक पक्ष चुनौतीपूर्ण छ, किनभने सहरमा विभिन्न प्रकारका मान्छेहरू हुन्छन्, त्यो सबैलाई संगठित गरेर अगाडि बढ्न जति ग्रामीण क्षेत्रमा अलि सजिलो हुनसक्छ, सहरमा गाह्रो छ। सहरमा मान्छेहरूको आफ्नो आफ्नो धाउन्नमा कुदिरहेका हुन्छन्, तिनीहरू सबैलाई एउटा सामाजिक अभियान मा लगाउन पनि सहरमा चुनौती छ। त्यसैले दुईटै प्राविधिक कारणले गर्दाखेरि र सामाजिक कारणले गर्दाखेरि, र तेस्रो कुरा सहरमा सरसफाईको लागि गर्नुपर्ने कामहरू पनि धेरै छन्। जस्तै भनौँ न, ग्रामीण क्षेत्रमा चर्पी बनाएपछि पुग्यो भने पनि भयो, किनभने त्यसमा चर्पीको जुन चाहिँ फोहोर छ त्यो तपाईँको चाहिँ धेरै जसो केसमा हाम्रो खाल्डोमा जान्छ, त्यहाँ बस्छ, त्यो खाल्डो भरेपछि अर्को खाल्डो बनाउन सकिन्छ इत्यादि। सहरमा सेप्टिक ट्याङ्क बनाउनु पर्ने हुन्छ होला, सहरमा ढल प्रशोधन गर्नुपर्ने हुन्छ होला, सहरमा फोहोर मैलाको ठुलो समस्या हुन्छ, सहरमा इभन तपाईँको चाहिँ यो आकाशीय पानी जुन चाहिँ स्टोर मोटर भन्छौँ त्यसको राम्रो व्यवस्थापन गर्न सकेन भने हामीले ठाउँ ठाउँमा देखिरहेका छौँ बाढीको समस्या सहरी क्षेत्रमा बढी आउने देखिरहेछ। यो सबै भनेको सरसफाइसँग सम्बन्धित विषयहरू हुन् र तिनीहरूलाई पनि सँगसँगै एड्रेस गर्नुपर्छ। र सहरसम्म अर्को एउटा ठुलो समस्या के पनि छ भन्दाखेरि, सहरमा बाहिर धेरै मान्छेहरू हुन्छन् जसले गर्दाखेरि पब्लिक टोयलेट अथवा सार्वजनिक शौचालय को आवश्यकता पनि सहरमा बढी हुन्छ। त्यसैले यी सबै कुराहरूलाई सरसफाइसँग जोडेर हेर्नु पर्दाखेरि सरसफाई सहरी क्षेत्रमा अलिक बढी कम्प्लिकेटेड हुन जान्छ।
गाउँमा एउटा चर्पी बनाएर वातावरणीय सरसफाई थोरै भयो भनेदेखि सफा देखिने भयो, सहरमा चर्पी बाहेक कुन कुन कुराले चाहिँ फोहोर बनाउँछ जुन नभई हुँदैन?
चर्पी सँगसँगै सबभन्दा पहिला के आउँछ भन्दाखेरि त्यो चर्पीको फोहोर कहाँ जान्छ त्यो हेर्नुपर्ने हुन्छ। त्यसमा धेरै जसो नगरपालिकाहरूले के भन्छ भन्दाखेरि सेप्टिक ट्याङ्क बनाउनै पर्छ भन्छ, होइन? भनेपछि सेप्टिक ट्याङ्क बनिया छ कि छैन त्यसमा ध्यान दिनु पर्यो, र त्यो सेप्टिक ट्याङ्क भनेको के हो भन्दाखेरि फोहोरलाई जम्मा गर्ने ठाउँ मात्रै होइन, ट्याङ्क मात्रै होइन, त्यो त एउटा प्रशोधन केन्द्र नै हो। त्यसैले त्यो सेप्टिक ट्याङ्कको डिजाइन र त्यसको निर्माण कसरी बनाइरहेको छ त्यसमा हेर्नु पर्यो। त्यसपछि पनि सेप्टिक ट्याङ्कमा थिग्रेको फोहोरलाई के गर्ने, होइन, दिशाजन्य लेदो भन्छौँ, त्यसको व्यवस्थामा पनि ध्यान दिनु पर्यो। त्यसै गरिकन सेप्टिक प्याडबाट निक्लिएको जुन तरल फोहोर छ अथवा कुनै कुनै ठाउँमा सेप्टिक ट्याङ्कै नराखिकन सिधै ढलमा जान्छ, त्यो ढलको फोहोर पानी प्रशोधन कसरी गर्ने त्यसमा ध्यान दिनु पर्यो। हामीले भन्यौँ सेप्टिक ट्याङ्क, दिशाजन्य लेदो, ढल, त्यो सबै चाहिँ फोहोर पानीसँग सम्बन्धित छ। त्यसै गरिकन सहरमा हुने अर्को ठुलो भनेको ठोस फोहोर अथवा फोहोर मैला, फोहोर मैला व्यवस्थापन सबैजसो नगरपालिकामा समस्या छ, त्यो समस्या हुनुपर्ने होइन, त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्ने हुन्छ, त्यो दोस्रो कुरा हो। एउटा फोहोर
दिशाजन्य लेदोकै कुरा गरौँ, मैले अहिलेसम्म चाहिँ यो दिशाजन्य लेदोको व्यवस्थापन कसरी भइरहेको पाउनुहुन्छ सहरी इलाकामा?
दिशाजन्य लेदोको केसमा हामीले के गर्छौँ भन्दाखेरि त्यो जब सेप्टिक ट्याङ्क भर्छ तब त्यसलाई खाली गर्नुपर्ने हुन्छ। त्यो खाली गर्ने तिनवटा उपाय छ भनौँ न, कि चाहिँ मान्छेले त्यतिकै छोडिदिन्छ होइन, एउटा अथवा एउटा खाल्डोको सट्टा अर्को खाल्डोमा जान्छन् होइन सेप्टिक ट्याङ्कको ठाउँमा, कि चाहिँ तिनीहरूलाई हातैले कसैलाई बोलाएर अथवा आफैले त्यो सेप्टिक ट्याङ्क फोहोर गर्छन्, कि त कुनै एउटा प्राइभेट सेक्टरलाई बोलाएर जस्तै जसले सेप्टिक ट्याङ्कबाट चाहिँ लेदो मल निकाल्ने ट्रक हुन्छ अथवा त्यस्तै खालको इक्विपमेन्टहरू हुन्छ त्यो निकाल्छ। त्यो भनेको निकाल्ने मात्रै भयो, त्यसपछि के हुन्छ त भन्दाखेरि त्यहाँनिर समस्या त्यसपछिको छ, किनभने दिशाजन्य लेदो भनेको अत्यन्तै प्रदूषण गर्ने खालको फोहोर पानी हो। त्यसलाई धेरै जसो केसमा त्यसलाई लगेर सिधै कि त खोलामा खनिइन्छ अथवा के अरे ढलसल छ भने म्यानहोल एउटा खोलेर ढलमा सिधै राखिन्छ, जो अन्ततको त खोलामा जान्छ। एकदमै कम एक दुईवटा ठाउँ छन् जहाँ चाहिँ यो दिशाजन्य लेदोलाई प्रशोधन गरेर प्रयोग गरिन्छ। मैले जाने अनुसार अहिले जस्तै काठमाडौँमा लुबुमा एउटा त्यस्तै प्लान्ट छ, अस्ति भर्खर म पोखरा गएर आएको थिएँ, गएको हप्ता पोखरामा मलाई सबभन्दा खुसी लागेको कुरा के थियो भन्दाखेरि, हुन त म छुट्टी मनाउन गएको थिएँ न्युयोर्कको बेलामा, त्यहाँ मैले पोखरा नगरपालिका गएँ र त्यहाँ पोखरा नगरपालिकामा फोहोर मैला शाखामा जाँदाखेरि उहाँहरूले के भन्नुभयो भने पोखरामा धेरै वर्ष अगाडि बनाइएको जुन लेदो जुन प्रशोधन केन्द्र छ दिशाजन्य लेदो प्रशोधन केन्द्र त्यसलाई उहाँहरूले प्रयोगमा ल्याएँ सर भन्नुभयो, साह्रै नै खुसी लाग्यो। र उहाँहरूले त्यो दिनमा म पोखरामा जाँदाखेरि मैले चाहिँ पोखराको फ्रन्ट पेजमा खबर के देखेँ भन्दाखेरि नगरपालिकाले लेक साइडमा सिधै आफ्नो ढल फेवातालमा अथवा चाहिँ जुन चाहिँ स्टोर मोटर ड्रेन आकाशीय पानीको लागि बनाइएको जुन चाहिँ नालीहरू छन् त्यसमा कनेक्सन गर्ने 16 व्यक्ति होटल रेस्टुरेन्ट र इभन एउटा स्कुललाई उहाँहरूले चाहिँ कारवाही गरेर रहेछ भन्दाखेरि केही त गरिएर रहेछ नि त। राम्रो उदाहरण पोखराबाट मैले देखेँ, त्यो गएको हप्ताको मात्रै कुरा होइन, उहाँहरूले नगरेकोलाई कारवाही पनि गरेछ र आफ्नो प्रशोधन केन्द्र पनि खोल्या छ र प्रशोधन केन्द्रको सञ्चालन पनि एउटा निजी कम्पनीलाई गर्न दिया छ। त्यसैले गर्न सकिन्छ, केही नगरपालिकाले गरेछ तर अधिकांशले गरेका छैन।
काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाकै कुरा गरौँ, यहाँ चाहिँ हामीसँग फोहोर पानीको प्रशोधन केन्द्र हुँदै नभएको हो कि यहाँ चाहिँ जनघनत्वका कारण मानिसले सिधै बागमतीमा मिसाउने गरेको हो, समस्या चाहिँ कहाँनिर हो?
फोहोर पानी प्रशोधन केन्द्र छ काठमाडौँमा, होइन पुग्दो छैन र जिउ छ त्यो चाहिँ राम्रोसँग सञ्चालनमा आएको छैन। समस्या चाहिँ सञ्चालनको हो, हुन त जति हुनुपर्ने त्यति पनि पुगेको छैन। तर पनि जस्तै भनौँ न, काठमाडौँमै अहिले 5-6 पशुधन केन्द्रहरू छन्। गुहेश्वरीमा एउटा छ जुन सञ्चालनमा आएको छ, जुन भनौँ न के अरे जति हुनुपर्ने हो त्यति भएको छैन। दोस्रो तपाईँको ठुलो चाहिँ यो सुन्दरीघाटमा छ जुन सञ्चालनमा आएको छैन, वर्ल्ड ब्याङ्कको सहयोगबाट बनेको हो। त्यसै गरिकन पाटनमा एउटा छ, भक्तपुरमा दुईवटा छ, तिनीहरू कुनै पनि सञ्चालनमा आएका छैनन्। भन्नाले फोहोर प्रशोधन केन्द्र अथवा फोहोर पानीको प्रशोधन केन्द्र नभएनन्, तिनीहरूलाई सञ्चालनमा ल्याएको छैन। एक दुईवटा सञ्चालनमा आएका के छन् भन्दाखेरि, जस्तै धुलिखेलमा एउटा छ, तपाईँको चाहिँ के अरे ठिमीमा अहिले सञ्चालनमा आएको छैन किनभने अस्ति अलि भत्किया थियो, तर चाहिँ त्यो समुदायहरूले नै बनाएको सानसाना केन्द्रहरू केही चाहिँ सञ्चालनमा आएका छन्। तर धेरै जसो जुन ठुलो सरकारले सञ्चालनमा ल्याउनु पर्ने केन्द्रहरू गरेका छैनन्, गुहेश्वरीको एउटा बाहेक। गुहेश्वरीको त्यसको चाहिँ आंशिक रूपमा सञ्चालनमा आएको छ। यद्यपि अहिले सरकारले एसियाली विकास ब्याङ्कको सहयोगमा यो फोहोर पानी प्रशोधन केन्द्रहरू पुनः सञ्चालनमा ल्याउनको लागि आयोजना सञ्चालन गरिरहेछ।
फोहोर पानी त प्रशोधन गरेर मिल्काउन सकिने एउटा कुरा भयो, दिशाजन्य लेदोको व्यवस्थापन चाहिँ कसरी गर्ने त?
दिशाजन्य लेदोको प्रशोधनको लागि राम्रो पक्ष के छ भन्दाखेरि, एक त तिनीहरूलाई चाहिँ त्यहाँबाट ठ्याक्कै सङ्कलन गरेर लान सकिन्छ। त्यो फोहोर मेला जस्तो के अरे बाटोभरि फैलिने होइन, ठ्याक्कै सेप्टिक ट्याङ्कमा, त्यो धेरै जसो केसमा सेप्टिक ट्याङ्कमा हुन्छ, त्यसलाई तानेर लान सकिन्छ सजिलो। दोस्रो, त्यो भनेको पुनः प्रयोग गर्न सकिने खालको फोहोर हो। दिशा भनेको त्यसलाई मलको रूपमा प्रयोग गर्न सकिन्छ, कुनै कुनै अवस्थामा त्यसबाट चाहिँ ऊर्जा पनि निकाल्न सकिन्छ बायोग्यास जस्तो गरेर, तर ऊर्जा धेरै आउँदैन। मलको रूपमै प्रयोग गर्ने हो भने त्यसलाई सुकाएर मलको रूपमा प्रयोग गर्न सकिन्छ, ठूलो प्रविधि हुँदै होइन। त्यो पहिला पनि गर्थ्यो हामीले, भने पहिला सुरुमा के थियो भन्दाखेरि, भक्तपुरमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट भनेर यो फोहोर पानी प्रशोधन केन्द्र भनेर बनाएको थियो जर्मनहरूको सहयोगमा। त्यसबेला उहाँहरूको गुनासो के थियो भन्दाखेरि, हामीले त्यत्रो प्लान्ट बनायौँ, ढलहरू बिछायौँ, मान्छेहरूले ढल फोडेर त्यो ढलको पानी चाहिँ लिँदो रहेछ, किन भन्दाखेरि उनीहरूलाई त्यो मलको रूपमा प्रयोग गर्नु पर्यो भनेर। भन्नाले हामीले त पहिलेदेखि गरिरहेकै हो नि त, अब त्यसलाई अलिकति व्यवस्थित मात्रै गर्ने हो, अलिकति त्यहाँनिर वरिपरिको समुदायलाई असर नपर्ने गरिकन एक ठाउँमा लगेर त्यसलाई सुकाउने हो भने, र त्यो सुकेपछि जुन चाहिँ तरल पदार्थ आउँछ तलबाट त्यसलाई प्रशोधन गरेर फेरि चाहिँ फोहोर पानी प्रशोधन केन्द्र जस्तै बनाएर गर्ने हो भने त्यो सजिलैसँग त्यो व्यवस्थापन गर्न सकिन्छ, र त्यसबाट हाम्रो जस्तो कृषि प्रधान देशलाई फाइदा नै हुन्छ।
फोहोर पानी, दिशाजन्य लेदो र ठोस फोहोर मैला शहरी सरसफाईका मुख्य चुनौती हुन्। फोहोर पानीलाई प्रशोधन गरेर मात्र नदीमा बगाउने र दिशाजन्य लेदोलाई पनि मलको रूपमा पुनर्प्रयोग गर्ने हो भने फोहोर पानी र दिशाजन्य लेदोका कारण हुने फोहोरलाई कम गराउन सकिन्छ। ठोस फोहोर मैला विसर्जनको लागि भइरहेको अभ्यास, व्यवस्थापन गर्ने तरिका र प्रविधिका बारेमा युएन ह्याबिटेटका दक्षिण एसिया सल्लाहकार भूषण तुलाधरसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला। Thank you. तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ।
यो कार्यक्रम वास एलायन्स नेपालको आर्थिक सहयोग र बीएसपी नेपाल, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्ड सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेडक्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। कार्यक्रममा आज हामी अहिलेको सरसफाईको अवस्था, शहरी सरसफाईको चुनौती, अवसर र प्रविधिका विषयमा यूएन ह्याबिटेटका दक्षिण एसिया सल्लाहकार भूषण तुलाधरसँग कुराकानी गरिरहेका छौं।
कार्यक्रममा यतिन्जेल हामीले शहरी सफाईको चुनौतीको रूपमा रहेको फोहोर पानी र दिशाजन्य लेदोको व्यवस्थापनबारे चर्चा गर्यौं। अब कुरा गरौं ठोस फोहोर मैला विसर्जनको लागि भइरहेको अभ्यास, व्यवस्थापन गर्ने तरिका र प्रविधिका बारेमा।
अब कुराकानी गरौं ठोस फोहोर मैलाको। ठोस फोहोर मैला अहिलेसम्म गाडीमा संकलन गरेर ल्याण्डफिल साइटमा मिल्काउने मात्र देखिरहेका छौं हामीले। यो अभ्यास, यो प्रविधि कतिको उपयुक्त हो शहरका लागि?
एकदमै होइन। ठोस फोहोरको सबभन्दा ठूलो समस्या नै त्यही हो। हामी फोहोरलाई फाल्ने वस्तुको रूपमा हेरिरहेका छौँ। फोहोर भनेको फाल्ने वस्तु होइन, पाल्ने वस्तु हो। त्यसको हाम्रो दिमागमा त्यो चेन्ज गर्ने हो भने मात्रै हाम्रो फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ। होइन भने आजकलको जमानामा मेरो घरमा फोहोर भयो, म तपाईँको आँगनमा ल्याएर फाल्छु भने तपाईँले मान्नुहुन्छ? कदापि मान्नुहुन्न। हामीले कहीँ ल्यान्डफिल साइट बनाउने भनेको त्यही हो। मेरो सहर फोहोर भयो ल, गाउँ गाउँलेहरू म तपाईँको आएर फोहोर फाल्छु है भनेर, अनि के हुन्छ? विरोध हुन्छ। ल्यान्डफिल साइट बनाउनै सकिरहेको छैन। एकदुई ठाउँमा बनाएको छ तर बनाउनै सकिरहेको छैन। हाम्रो फोहोरको राम्रो पक्ष के हो भन्दाखेरि, हाम्रो फोहोर धेरै जसो पुनप्रयोग हुन सक्ने खालका फोहोर छन्। विशेष गरिकन हाम्रो फोहोरमा करिब करिब 70% फोहोर, यो अधिकांश सहरहरूमा त्यही हो। झन्झनै 60-70% फोहोर अथवा द्वितीयाई फोहोर भनेको त कुहिने फोहोर हो। त्यसलाई मल बनाउन सकिन्छ, त्यसबाट ऊर्जा निकाल्न सकिन्छ, गरिरहेको पनि छन्। त्यसमा ध्यान केन्द्रित गर्ने हो भने बाँकी फोहोर भनेको गनाउँदैन, कुहिने फोहोर गनाउने होइन, बाँकी फोहोर गनाउँदैन। बाँकी फोहोर अधिकांश फेरि चाहिँ हाम्रो जस्तो देशमा चाहिँ लिएर जान्छ होइन, कागज के अरे यो प्लास्टिकहरू धेरै जसो पुनप्रयोग गर्न उत्सुक व्यक्ति तथा उद्योगहरू हाम्रै देशमा छन्। त्यसैले यसलाई छुट्याउन सक्यो भने र छुट्याएर पुनप्रयोगमा गर्न ल्याउन सक्यो भने मात्रै फोहोरको व्यवस्थापन गर्न सकिन्छ। यसलाई कतै लगेर मिल्काउने फाल्ने भयो भने त्यो व्यवस्थापन हुन सक्दैन। त्यसले यदि मान्छेले मानिहाल्यो भने पनि त्यसले अर्को ठाउँमा गएर प्रदूषण त्यहाँनिर गएर गर्छ र त्यसले चाहिँ भूमिगत पानीको प्रदूषण, त्यहाँ गनाउने इत्यादि समस्याहरू त्यहाँ आउन सक्छ। त्यसैले फोहोर व्यवस्थापन भनेको फोहोर पुनप्रयोग गर्नु नै हो।
आफ्नो फोहोर व्यवस्थापनका लागि ठूलै कम्पनीलाई गुहार्नुपर्छ भन्ने छ? हामी आफैले अथवा नगरपालिकाले नै यसको चाहिँ व्यवस्थापन गर्न सकिने त्यस्ता सम्भावनाहरू छन्?
सम्भावनाहरू नगरपालिकाले व्यवस्थापन गर्ने पनि छ। यद्यपि यदि नगरपालिकाले कुनै निजी क्षेत्रसँग मिलेर गर्छ भने त्यो पनि नराम्रो कुरा होइन, किनभने नगरपालिकाको के हुन्छ भन्दाखेरि धेरै कामहरू हुन्छन्, बाटो बनाउने, तपाईँको चाहिँ मुद्दाहरू हेर्नेदेखि लिएर अन्य धेरै कामहरू हुन्छन्। त्यसमा फोहोर मैलामा काम गरिरहेको अथवा फोहोर मैला सम्बन्धी नै प्रोफेसनली काम गरिरहेको कम्पनीलाई जिम्मा दियो भने सायद त्यो प्रभावकारी पनि हुनसक्छ। तर त्यो जिम्मा दिँदैमा नगरपालिकाको जिम्मेवारी हट्ने होइन, अन्ततको त नगरपालिका नै जिम्मेवार हो फोहोर व्यवस्थापनको लागि। तर त्यो व्यवस्थापन कसरी गर्ने त भन्दाखेरि त्यससँगमा त्यस विषयमा काम गर्ने, त्यस विषयमा ज्ञान भएको एउटा कम्पनीसँग काम गर्नु नराम्रो कुरा होइन। तर नगरपालिकाले के ध्यान दिनुपर्छ भन्दाखेरि त्यो कम्पनीसँग काम गर्दाखेरि कम्पनीले जनतालाई सेवा दिँदाखेरि त्यो सेवा गुणस्तरीय सेवा हुनु पर्यो र जनताले पनि तिर्ने जुन चाहिँ एउटा शुल्क छ त्यो पनि रिजनेबल हुनु पर्यो। होइन कम्पनीले गर्दाखेरि कम्पनीले आफ्नो नाफा त हेरिहाल्छ, त्यसमा कुनै शङ्का छैन, नाफा हेर्नु पनि पर्छ त्यसबाट, किनभने फोहोरबाट नाफा लिन सकिन्छ भनेरै यो गरे हो। त्यो गरे भने त्यो दिगो रूपमा पनि गर्न सकिन्छ, तर त्यसमा नगरपालिकाले अनुगमन गर्ने काम गर्नुपर्छ। र अहिले के देखिन्छ भन्दाखेरि विभिन्न नगरपालिकाहरूले त्यस्तो गरि पनि रहेछ, के अरे हेटौँडामा पनि निजी क्षेत्रले गरिरहेछ, अस्ति भर्खर भनिहाले पोखरा गए, पोखरामा पनि दुईवटा निजी कम्पनीले गरिरहेछ। र त्यहाँ राम्रो कुरा अझ के पनि छ भन्दाखेरि निजी कम्पनीले नै जुन चाहिँ घर घरबाट फोहोर उठाएपछि र नगरपालिकाले शुल्क पनि तोकिदिएछ, त्यो शुल्क पनि उठाउँछ र त्यसको 20% फेरि नगरपालिकाले दिन्छ। किन भन्दाखेरि नगरपालिकाले त्यो फोहोरको ल्यान्डफिल साइट छ पोखरामा, त्यहाँ पनि नगरपालिकाले केही लगानी गरेछ। तर ल्यान्डफिल साइटमा नगरपालिकाले के पनि गरेछ भन्दाखेरि अर्को एउटा कम्पनीलाई त्यो फोहोर छुट्याएर त्यहाँ भएको चाहिँ सबै पुनप्रयोग गर्न सक्ने वस्तुहरू त्यहाँबाट लिने पनि जिम्मा दिएछ। त्यसैले निजी क्षेत्रसँग मिलेर गर्नुपर्छ। त्यसैले फोहोर व्यवस्थापन भनेको अन्ततको त नगरपालिकाकै जिम्मेवारी हो, तर नगरपालिकाले निजी क्षेत्र र समुदायसँग मिलेर एउटा एकीकृत किसिमको फोहोर व्यवस्थापन गर्न सकिन्छ। एकीकृत भनेको तपाईँले फोहोर व्यवस्थापनमा पुनप्रयोग गर्ने, पुनप्रयोग गर्न नमिल्नेलाई मात्रै ल्यान्डफिलमा फाल्ने र फोहोरलाई घर घरबाट छुट्याएर सङ्कलन गर्ने यो सबै व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ, तर निजी क्षेत्रसँग सहभागी गर्न सक्छ त्यसमा।
हामी कहाँ त अहिले के छ भने पैसा तिर्छौँ, त्यो हुनाले मैले फोहोर चाहिँ एउटै बकेटमा राख्नुपर्छ भन्ने प्रवृत्ति छ, जसका कारण फोहोर सङ्कलन गर्नेलाई पनि समस्या छ। घर घरबाटै फोहोर जसले उत्पादन गर्छ ती घर धनीले चाहिँ के गर्न सक्छन्, फोहोर व्यवस्थापनमा कसरी सघाउ पुर्याउन सक्छन्?
हामी आफै विचार गरौँ न, यदि हाम्रो कोठा फोहोर भयो भने हामी के गर्छौँ त भन्दाखेरि सबभन्दा पहिला कोठामा गएर हामी छुट्याउँछौँ, धुनुपर्ने लुगा एक ठाउँमा राख्ला, होइन सफा लुगा एक ठाउँमा राख्ला, बच्चाहरूको किताब एक ठाउँमा राख्ला, त्यो छुट्याउने भनेकै व्यवस्थापनको सबभन्दा पहिलो स्टेप त्यही हो। त्यसैले फोहोरलाई पनि व्यवस्थापन गर्ने हो भने सबभन्दा पहिला छुट्याउने हो। छुट्याउने कहाँनिर सबभन्दा सजिलो हुन्छ भन्दाखेरि फोहोरको स्रोतमै छुट्याउन सजिलो हुन्छ, पछि गएर सबै मिक्समास गरिसकेपछि छुट्याउँदाखेरि त्यो सफा हुँदैन। तपाईँले हिजोको दाल एउटा प्लास्टिकमा राख्नुभयो भने त्यो प्लास्टिक फेरि निकाल्दाखेरि त्यो प्लास्टिकमा दाल अलिकति अड्किरहेको हुन्छ, जसले गर्दाखेरि त्यो प्लास्टिकलाई पुनप्रयोग गर्न गाह्रो हुन्छ। तर सुरुमै तपाईँले छुट्याउनु भयो भने त्यो तपाईँलाई पनि सजिलो हुन्छ, पुनप्रयोग गर्ने व्यक्तिलाई पनि सजिलो हुन्छ। र यदि मैले पैसा तिरिरहेको छु भने पनि मेरो छुट्याउने जिम्मेवारी हुन्छ, किनभने एक त कानुनी रूपले पनि फोहोर मैला ऐनले पनि के भनेको छ भन्दाखेरि छुट्याएर सङ्कलन गर्नुपर्छ भनेको छ। र दोस्रो कुरा, सबै ठाउँमा त्यस्तो हुन्छ, मैले गाडीको लागि मैले चाहिँ ट्याक्स तिरेको छु त्यसैले मेरो गाडी म फुटपाथमा चलाउँछु भने त भएन नि, सडकमा पनि छुट्याएको छ नि त, मान्छे हिँड्ने ठाउँ फुटपाथ, के अरे गाडी हिँड्ने ठाउँ त्यो सडक भनेर। त्यसैले सबै ठाउँमा आफ्नो आफ्नो भूमिकाहरू छुट्याएको हुन्छन् र जनताले पनि गर्नुपर्ने सबभन्दा पहिलो कर्तव्य नै छुट्याएर दिने। यदि सङ्कलनकर्ताले छुट्याएको छैन भने पनि छुट्याएर दिनुपर्छ, किन भन्दाखेरि तपाईँले हेर्नुहोस् काठमाडौँमा अथवा अरू ठाउँमा पनि हरेक फोहोर सङ्कलन गर्ने गाडी, चाहे त्यो रिक्सा होस् चाहे ट्रक होस्, त्यहाँनिर मान्छेहरूले के गरिरहेको हुन्छ भन्दाखेरि बोरा बोरा चुन्याइरहेको हुन्छ, फोहोर फाल्ने बित्तिकै उसले छुट्याउँछ। यदि तपाईँले छुट्याएरै दिने हो भने ऊ दङ्ग पर्छ, उसको काम सहयोग गर्ने उसको कामलाई सहयोग हुन्छ। त्यसैले फोहोर छुट्याएर सङ्कलन गर्छ, आधिकारिक रूपमा होस् अथवा ट्रकमा त्यसै पनि छुट्याउँछ। त्यसैले तपाईँले छुट्याउने एक तपाईँको प्रमुख धर्म हो। दोस्रो भनेको सकेसम्म घरमै पुनप्रयोग गर्न मिल्ने त घरमा पुनप्रयोग गर्न सकिन्छ नि, मल बनाउने भनेको सजिलै घरमा बनाउन सकिन्छ, त्यसको फाइदा आफैलाई हुन्छ, घरमा तपाईँको बारी छैन भने पनि शान्ति नै एक दुईवटा त गमलाहरू त हुन्छ नि, त्यसमा राख्न सकिन्छ। तपाईँले घरमा अलि अझ राख्नु गर्ने हो भने त तपाईँले बायोग्यास समेत उत्पादन गर्न सक्नुहुन्छ घरमा त्यो क्विने फोरबाट, त्यसले गर्दाखेरि तपाईँको एलपी ग्यासको खपतै कम भएर जान्छ। आफैलाई फाइदा हुने चिज हो, अलिअलि त्यो गऱ्यो भने हाम्रो सहर सफा राख्न त्यति गाह्रो छैन। किनभने भन्दाखेरि नेपालको फोहोरको सन्दर्भमा सबभन्दा राम्रो पक्ष के भन्दा हामी गरिब देश भएकोले हामी फोहोरै धेरै उत्पादन गर्दैनौँ, र जुन उत्पादन गर्छ त्यो पनि अधिकांश पुनप्रयोग गर्न सकिने फोहोर उत्पादन गर्छौँ, र त्यसमा मात्रै ध्यान दिने हो भने फोहोर मैलाको धेरै समस्या समाधान गर्न सकिन्छ।
सहरी सरसफाइमा केन्द्रित यो कुराकानीको हामी अन्तिम चरणमा आइसकेका छौं। खास गरी पछिल्लो समय अब संघीय राज्यमा जाँदैछ देश, त्यस्तै जनसंख्या वृद्धि लगायतका कारणले गाउँहरू सहर उन्मुख नगर उन्मुख हुँदैछन्। अहिले नै फोहोर मैला व्यवस्थापन गर्ने तरिका थाहा पायो भने भोलि अहिले जस्तो समस्या नआउन सक्छ। त्यस्ता नयाँ नगरपालिकाहरूले फोहोर मैला व्यवस्थापनका लागि अहिलेदेखि नै के गर्न जरुरी देख्नुहुन्छ?
सबभन्दा पहिला जुन तपाईँले भन्नुभयो नि हामी नगर उन्मुख छौँ भनेर, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। किनभने जहिले पनि हामीले नेपाललाई गाउँले गाउँले भरेको देश भन्छौँ, तर हामी के बिर्सन्छौँ भने नेपाल भनेको दक्षिण एसियामा सबभन्दा तीव्र गतिमा सहरीकरण भइरहेको देश पनि हो। त्यो हिसाबले हामी एकदमै धेरै सहरीकरण भइरहेछ, तर सबभन्दा कम सहरीकरण भएको देश पनि हो। मलाई हामीले सहरीकरण कसरी गर्ने, कसरी व्यवस्थापन गर्ने भनेर अनुभव हाम्रो कम छ, तर सिक्ने टाइम पनि कम छ। त्यसैले अहिले तुरन्त गर्नुपर्ने के हो भन्दाखेरि नगरपालिकाहरूले फोहोर मैला व्यवस्थापनको लागि आफ्नो आफ्नो नगरपालिकामा के गर्ने हो भनेर योजना बनाउनुपर्छ, र त्यो बनाउनलाई सहयोग नेपाल सरकारले गर्नुपर्छ। नेपाल सरकारको फोहोर मैला व्यवस्थापन त्यो प्राविधिक सहयोग केन्द्र भनेर पनि छ, योजना बनाउने र त्यसको क्षमता अभिवृद्धि गर्ने, र सकेसम्म घरमै फोहोर व्यवस्थापन गर्नको लागि सहयोग गर्ने जनतालाई। धेरै जसो केसमा नयाँ नयाँ नगरपालिकामा त के हुन्छ भन्दाखेरि धेरै फोहोर उत्पादन पनि हुँदैन, घरहरू छरेर बसेका हुन्छन्, ग्रामीण त्यो क्यारेक्टरिस्टिक्स आएको हुन्छ। ग्रामीण क्षेत्रमा अधिकांश मान्छेले आफै व्यवस्थापन गर्छन् भनेपछि त्यही कल्चरलाई संस्कारलाई नगरपालिकामा सकेसम्म ल्याउन पर्ने हो। त्यसपछि हो फोहोर सङ्कलन गरिसकेपछि व्यवस्थापन गर्नुपर्ने ठाउँहरू चाहिन्छ, तर त्यसको लागि नगरपालिकाले अहिलेदेखि नै विचार गर्ने हो भने, जस्तै कम्पोस्ट प्लान्ट राख्ने हो भने कहाँ राख्ने हो, अनि त्यसको लागि ठाउँ लिएर राख्ने हो भने सजिलो हुन्छ। भोलि एकदमै ठुलो समस्या आइसकेपछि त्यसपछि ल्यान्डफिल साइट खोज्न थाल्यो भने भेटाउँदैन। त्यो नगरपालिकाले के बुझ्नु पर्यो भने ल्यान्डफिल साइटले समस्या समाधान गर्दैन, ल्यान्डफिल साइट भेटाउने गाह्रो छ। त्यसैले अहिलेदेखि नै घरमै पुनप्रयोग गर्ने, घरमा सक नसकेको चाहिँ नगर स्तरमा चाहिँ पुनप्रयोग गर्न सक्ने, र अघि भने जस्तो निजी क्षेत्र र समुदायलाई पनि साथमा लिएर म फोहोर व्यवस्थापन गर्छु भनेर एउटा दह्रो योजना बनाउने हो भने यो समस्या समाधान गर्न सकिन्छ।
हुन्छ, हामीलाई यो समय र विचार प्रदान गर्नुभयो, यहाँलाई मुरीमुरी धन्यवाद।
यहाँहरूलाई पनि यो विषय उठाइदिनु भएकोमा मुरीमुरी धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो युएन ह्याबिटेटका दक्षिण एसिया सल्लाहकार भूषण तुलाधर। ठोस फोहोर मैला विसर्जनको लागि भइरहेको अभ्यास, व्यवस्थापन गर्ने तरिका र प्रविधिका विषयमा कुराकानी गर्दै।
ओहो काकी नमस्ते, निकै हतारमा हुनुहुन्छ नि।
अन नि, तिम्रा काकासँग घरको नक्सा पास गर्न नगरपालिकातिर हिँडेको, उति बेला मेरै नाउँमा जग्गा पास गरियो, अहिले नक्सा पास गर्दा पनि आफै जानुपर्ने भयो।
हो र काकी, नयाँ घर बनाउन थाल्नु भयो कि क्या हो? घर बनाउँदा सेफ्टी ट्याङ्की बनाउन चाहिँ नबिर्सिनुहोस् है काकी। फोहोर जति सबै ढलमा मिसाउने बानीले आज उपत्यकाका नदीहरू कति दुर्गन्धित भएका छन्। हेर्नुहोस् त, हाम्रो आस्थाको धरोहर भनिने बागमती नदी आज कति फोहोर भएको छ।
घर बनाएपछि सेफ्टी ट्याङ्की त चाहिहाल्यो नि नानी।
अर्को कुरा नि काकी, घरबाट निस्किएको फोहोरलाई जथाभावी रूपमा सडकमा घर वरपर फाल्नु हुँदैन क्या, एकै ठाउँमा जम्मा गरेर राख्नुपर्छ। नगरपालिकाको फोहोर उठाउने गाडी आउँछ अनि लिएर जान्छ नि, अनि घर पनि सफा, वातावरण पनि स्वच्छ।
हो, ठिक भन्यौ नानी, सेफ्टी ट्याङ्की पनि बनाउँछु र फोहोर पनि जथाभावी फाल्दिन। खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ सहर, तराई पहाड हिमाल, खाने पानी तथा ढल निकास विभाग।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब पालो वास क्विजको।
वास क्विजमा गत हप्ता सोधिएको प्रश्न थियो, मेलम्चीको सुरुङ मार्ग खन्न कति किलोमिटर बाँकी छ? ए 7.5 किलोमिटर, बी 6.5 किलोमिटर, सी 5.5 किलोमिटर। यसको सही उत्तर हो सी 5.5 किलोमिटर।
कार्यक्रम सुनेर 77 जना साथीले एसएमएस गर्नु भएकोमा 61 जना साथीले उत्तर मिलाउनु भएको छ। सही उत्तर पठाउनेहरूमध्ये गोला प्रथा गर्दा सर्लाही खोरिया नौका दिलीप कुमार यादव विजेता बन्नु भएको छ। दिलीपजी, तपाईँलाई धेरै धेरै बधाई। पुरस्कारका लागि वास आरसीएनएनको कार्यालयको फोन नम्बर 01692132 सम्पर्क गर्नुहोला। कार्यक्रममा उत्तर पठाएर भाग लिनुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
वास क्विजमा अब आजको लागि प्रश्न। सरकारले सन् 2017 सबै नेपालीको घरमा खानेपानी र सरसफाईको आधारभूत सेवा पुर्याउने लक्ष्यका साथ सरसफाई गुरू योजना कहिले जारी गरेको थियो? ए विक्रम सम्मत 2066, बी विक्रम सम्मत 2068, सी विक्रम सम्मत 2070।
उत्तर पठाउन मोबाइलको म्यासेज बक्समा गएर WASH वास टाइप गरी एक स्पेस छोड्नुहोस् र तपाईँलाई लागेको उत्तर मध्ये ए, बी वा सी टाइप गरी आफ्नो पूरा नाम र ठेगाना सहित 35566 एसएमएस गर्नुहोस्। सही उत्तर पठाउने मध्ये गोला प्रथाद्वारा एकजना विजेताको नाम चयन गरिनेछ र वास आरसीएनएनको तर्फबाट पाउनुहुनेछ आकर्षक उपहार।
वास क्विजसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईंसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ।
यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। तपाईंलाई मनमा लागेको कुरा भन्न हाम्रो आईभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ।
खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रको एकमात्र रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र मोहन पौडेलसँगै म रुबिना श्रेष्ठ
र म पीटी लोप्सन पनि विदा माग्छु।
नमस्कार।